एंट्री नंबर 28 चेकोस्लोवाकिया पर जर्मन डिक्टेटर हिटलर के कब्जे के बाद वहां के बहुत से यहूदी भागकर दूसरे मुल्कों में चले गए। इनमें एक यहूदी जोड़ा डॉक्टर नेडल और मिस्टर नेडल हिंदुस्तान आए। ये लोग एक दस्तकारी के माहिर थे जो उस वक्त के चेकोस्लोवाकिया में पाई जाती थी। वो मखसूस टेक्निक से शीशे को पिघलाकर इससे आराइश चीजें बनाते थे। ये 1938 का जमाना था जबकि हिंदुस्तान की कई रियासतों में कांग्रेस की हुकूमत पहली बार कायम हुई थी। यूपी गवर्नमेंट के टेक्निकल एजुकेशन के डिपार्टमेंट ने इस यहूदी जोड़े को बनारस हिंदू यूनिवर्सिटी में ठहराया और ये इंतजाम किया कि वो अपना ये फन हिंदुस्तानियों को सिखाएं। यूपी की कांग्रेस हुकूमत के तआवुन से जिन लोगों ने इस सनत को सीखा उनमें मेरे बड़े भाई अब्दुल अजीज खान वफात 1988 भी थे। इस फन को सीखने के बाद उन्होंने 1944 में आजमगढ़ में लाइट एंड कंपनी के नाम से एक कारखाना खोला जो बाद को लाइट एंड कंपनी लिमिटेड बन गया। मेरे भाई डॉक्टर नेडल के बहुत से किस्से सुनाते थे। उन्होंने बताया कि डॉक्टर नेडल डिसिप्लिन का बहुत ज्यादा पाबंद था। एक मिनट इधर उधर होना उसको गवारा न था। एक बार उसने जेर तरबियत नौजवानों को गवर्नमेंट की कोई हिदायत बताई। एक मरहले में उसको महसूस हुआ कि लोग सख्ती से इस हिदायत की पाबंदी नहीं कर रहे हैं। उसने तकरीबन चीख कर कहा कि ये एक सरकारी हुक्म है, इट इज ए गवर्नमेंट रूल। मेरे भाई जो सामान तैयार करते थे वो ज्यादातर बाहर के इलाकों में भेजा जाता था, मसलन साउथ इंडिया, श्रीलंका वगैरह। ये पूरा काम डाक खाने के जरिए होता था। इस जमाने में डाकखाना निहायत सेहत के साथ काम करता था। एक बार एक पोस्टमैन ने हमारी कोई डाक गड़बड़ कर दी। भाई साहब ने इसकी शिकायत लिखकर डाकखाना भेज दी। इसके बाद डाकखाने का पूरा महकुमा, हत्ता के पोस्ट ऑफिस सुपरिंटेंडेंट इस तरह सरगर्म हो गए जैसे कि कोई हंगामी सूरत हाल पैदा हो गई हो। ये मामला सिर्फ उस वक्त खत्म हुआ जबकि पोस्टमैन ने आकर मेरे भाई से मुआफी मांगी और उन्होंने उसको तहरीरी मुआफी नामा दे दिया। ये 1947 से पहले का वो हिंदुस्तान था जिसको बहुत से दूसरे देखने वालों के साथ मैंने भी देखा और जाना। आज ये हिंदुस्तान कहीं मौजूद नहीं। आज ये हालत है कि सरकारी हिदायत आती हैं और दफ्तरों में फाइल करके रख दी जाती हैं। न कोई उनको संजीदगी के साथ पढ़ता है और न वो उन पर अमल करता है। 1947 के बाद जब हमारे समाज में बिगाड़ आया और हर शोबे में गिरावट के आसार जाहिर हुए तो हमारे नए हुक्मरानों ने इसका हल ये निकाला कि वो हर मसले पर एक कानून बनाए। अंग्रेजों ने अपने 200 साला हुकूमत के दौरान सिर्फ 500 कानून बनाए थे। مگر آزادی کے بعد ہماری حکومت نے 50 سال کے اندر 5,000 سے زیادہ قوانین بنا ڈالے۔ ان کے علاوہ وہ قاعدوں اور ضابطوں کی صورت میں روزانہ جو احکام جاری ہوتے رہتے ہیں، ان کی تعداد لاکھوں تک پہنچتی ہے۔ مگر آج یہ حالت ہے کہ سرکاری دفتروں میں کوئی شخص قانون اور ضابطے کے حوالے سے اپنا کوئی حق نہیں پا سکتا۔ اب سرکاری دفتروں سے لے کر عدالتوں تک ہر جگہ رشوت اتنی زیادہ عام ہو چکی ہے کہ مزید پیسہ خرچ کیے بغیر کسی کا کوئی کام ہونا ممکن ہی نہیں۔ قانون کی کثرت نے موجودہ ہندوستان کو قانون کا جنگل بنا دیا ہے۔ قوانین کی یہ کثرت ترقی کی راہ میں رکاوٹ ہے، نہ کہ معاون۔ نئی دہلی کے ایک سینئر وزیر نے جون 1998 میں اپنی ایک گفتگو کے دوران کہا کہ میں حکومت میں بڑے بڑے ارادے لے کر آیا تھا، مگر یہاں حالت یہ ہے کہ میرا بیشتر وقت قانون اور ضابطے کی خانہ پوری میں الجھا رہتا ہے۔ دفتر میں ہر روز میرا تقریباً 10 گھنٹہ کاغذوں کے انبار پر دستخط کرنے میں گزر جاتا ہے۔ انیس سے پہلے انگریزی حکومت کے زمانے میں موجودہ قسم کے کرپشن کا کوئی تصور ہی نہ تھا جو آج ہر جگہ پایا جا رہا ہے۔ میں نے ایک میٹنگ میں کہا کہ اس صورتحال کی ذمہ داری سب سے زیادہ ہمارے ان لیڈروں پر ہے جو تحریک آزادی کے ہیرو سمجھے جاتے ہیں۔ سوال یہ ہے کہ ان ہیروؤں نے اس حقیقت کو کیوں نہیں جانا کہ ملک کو انگریزوں سے آزاد کر کے وہ اس کو جس سماج کے حوالے کر رہے ہیں وہ ایک دولت پرست سماج ہے۔ انگریزی دور میں محکوم ہونے کی بنا پر اس کی دولت پرستی چھپی ہوئی ہے۔ جیسے ہی اس کو حاکمانہ حیثیت حاصل ہوگی، اس کی دولت پرستی پورے طور پر ابھر آئے گی اور ملک لوٹ اور بھرشٹاچار کا جنگل بن جائے گا، جیسا کہ عملاً پیش آیا۔ آزادی کے بعد ملک کے پہلے وزیر اعظم جواہر لال نہرو نے کہا تھا کہ ہمارے ملک میں سب سے زیادہ جس چیز کی کمی ہے وہ سائنٹیفک ٹیمپر، یعنی سائنسی مزاج ہے۔ یہ بلا شبہ ایک صحیح بات تھی، مگر یہ بات ان کو 1947 سے پہلے جاننا چاہیے تھا۔ ہمارے لیڈروں، ہندو اور مسلم دونوں پر فرض کے درجے میں ضروری تھا کہ وہ سب سے پہلے یہ کام کریں کہ قوم سے دولت پرستی کا مزاج ختم کریں اور اس کے اندر صحیح معنوں میں سائنسی مزاج پیدا کریں۔ اگر وہ 1947 سے پہلے ذہنی تعمیر کا یہ کام کرتے تو آزادی بلا شبہ ہمارے لیے ایک نعمت ہوتی، مگر اس ابتدائی تیاری کے بغیر جب وہ آزادی لائے تو فطری طور پر یہ ہوا کہ ملک مالی بھرشٹاچار کا جنگل بن گیا۔ موجودہ زمانے میں ایک لفظ کا بہت زیادہ چرچا کیا جاتا ہے اور وہ دیش بھکتی ہے۔ میں دیش بھکتی کو ملک کی نئی تعمیر کے لیے بے حد اہم سمجھتا ہوں، مگر دیش بھکتی کے شور میں مجھے کوئی سچا دیش بھکت دکھائی نہیں دیتا۔ اپنے علم اور تجربے کی بنیاد پر میرا شدید احساس ہے کہ ہمارے لیڈروں میں شاید کوئی ایک شخص بھی نہیں جو حقیقی معنوں میں دیش بھکت ہو۔ مجھے ہر ایک صرف خویش بھکت دکھائی دیتا ہے، نہ کہ دیش بھکت۔